Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz.
नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए। प्रदेशका समानुपातिक सदस्यले प्रमाणपत्र पाए।
सरकारको निर्णय र बजेट नआउँदा सुर्खेतमा प्रदेशसभा बैठकको तयारी लगायतका काम प्रभावित। शपथ र पहिलो बैठकका लागि वैकल्पिक व्यवस्था गरिएको क्षेत्रीय प्रशासनको भनाई।
प्रदेशको राजधानी माग गर्दै दाङ डोटी लगायतका जिल्लामा आन्दोलन जारी। नेपालगञ्जमा पनि आन्दोलन सुरु।
र बाँकेमा हुने विद्यालय स्तरीय क्रिकेटको तयारी अन्तिम चरणमा, सोह्र विद्यालय सहभागी हुने। हिमाल पहाड तराई कोही छैन पराई। बिहानको भेरी खबरबाट सविता जेसी र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। सातवटै प्रदेशका प्रमुखले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुखहरूले राष्ट्रपति कार्यालयमा हिजो एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीसँग शपथ लिएका हुन्। सरकारले गत 3 गते सातवटै प्रदेशमा प्रमुख र अस्थायी राजधानी तोकेको हो। प्रदेश नम्बर 1 गोविन्द सुब्बा, 2 रत्नेश्वर लाल कायस्थ, 3 अनुराधा कोइराला, 4 बाबुराम गुवर, 5 उमाकान्त झा, 6 दुर्गा केशर खनाल र प्रदेश नम्बर 7 मोहनराज मल्लले प्रदेश प्रमुखको जिम्मेवारी पाउनु भएको छ। नेपाल सरकारको प्रतिनिधिका रूपमा रहने प्रदेश प्रमुखले मुख्य गरी प्रदेशसभा सदस्यहरूलाई प्रदेश सरकारबीच समन्वय लगायतका काम गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। यस्तै प्रदेश सरकार नरहेको अवस्थामा भने कार्यकारी अधिकार समेत प्रयोग गर्न पाउनेछन्।
यसैबीच प्रदेशसभा सदस्यहरूको शपथ भोलि आइतबार हुने भएको छ। नवनियुक्त प्रदेश प्रमुखहरूले शपथ लिए लगतै प्रदेशसभा सदस्यहरूले शपथ कार्यक्रम तय गरिएको, प्रदेशसभा सदस्यहरूको शपथ कार्यक्रम तय गरिएको हो। निर्वाचन आयोगले राष्ट्रपति भवनमै पुगेर प्रदेश प्रमुखहरूलाई हिजो प्रदेशसभाको अन्तिम मत परिणाम समेत बुझाइसकेको छ। प्रदेशका प्रमुखहरूले आफआफ्नो अनुकूल समयमा शपथ ग्रहण कार्यक्रम राखिएको बताएका छन्। प्रदेश प्रमुखले आयोगका पदाधिकारी र सरकारका मुख्य सचिव तथा सचिवसँग समन्वय गरेर आफ्नो कार्यालय, कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारी विषयमा जिज्ञासा पनि राखेका छन्। बैठकमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले प्रदेश सभा सदस्य राष्ट्रिय सभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मिति अघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानुनी बाध्यताका बारेमा जानकारी गराउनु भएको छ। प्रदेश प्रमुखहरूलाई तत्कालका लागि मन्त्री स्तरको सुविधा दिएको जनाइएको छ। प्रदेश सभा पहिलो बैठक बसेको 20 दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ। यही बैठकले मुख्यमन्त्री र प्रदेश सरकार पनि चयन गर्नेछ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ। आयोग प्राङ्गणमा आयोजित समारोहमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवले उहाँहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभएको हो। प्रदेशसभा सदस्यहरूको निर्वाचन गत मङ्सिर 10 र 21 गते 2 भएको चुनावमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा 48 पुरुष र 172 जना महिला गरी 220 जना निर्वाचित भएका छन्। प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका 69 आदिवासी जनजाति, 66 खस आर्य, 12 थारू, 29 दलित, 37 मधेसी र 7 मुसलमान उम्मेद्वार विजयी भएका छन्। यो निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा सदस्यमा अपाङ्गता भएका 4, अल्पसंख्यक समुदायका 17 र पिछडिएका क्षेत्रका 12 जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ। 550 सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट 330 र समानुपातिक निर्वाचन प्रणालीबाट 220 जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैजु छिन् भने सबैभन्दा बढी उमेरका नेपाली काङ्ग्रेसका बलदेव शर्मा पोखरेल 78 वर्षका हुनुहुन्छ। समानुपातिक तर्फबाट प्रदेशसभा सदस्यमा प्रदेश नम्बर 1 37, प्रदेश नम्बर 2 43, प्रदेश नम्बर 3 44, प्रदेश नम्बर 4 24, प्रदेश नम्बर 5 35 र प्रदेश नम्बर 6 21 जना निर्वाचित भएका छन्।
प्रदेश सभा प्रमुखको शपथ र प्रदेश सभाका समानुपातिकबाट निर्वाचित सदस्यहरूले प्रमाणपत्र पाएपछि अब प्रदेश सभा बैठकका लागि ढोका खुलेको छ। अब एक साताभित्र प्रदेश तथा प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखबाट शपथ लिनुपर्ने व्यवस्था भए पनि सबै प्रदेश सभा सदस्यहरूका लागि भोलि शपथ लिने व्यवस्था गरिएको छ। सरकारको निर्णय र आवश्यक बजेट नआउँदा काम प्रभावित भएको क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। यसै विषयमा मैले क्षेत्रीय प्रशासन कार्यालयका शाखा अधिकृत केशव उपाध्यायलाई प्रदेश सभा सदस्यहरूको शपथ तथा प्रदेश सभा बैठकका लागि तयारी कस्तो छ त भनी सोधेको छु।
हामीले पहिले नै एक डेढ महिना अगाडि सुर्खेतमा कुन कुन ठाउँमा प्रदेश सभा राख्नुपर्छ, कुन कुन कार्यालयहरूमा मन्त्रालयहरू राख्नुपर्छ, प्रदेश प्रमुखको कार्यालय र निवास कहाँ हुन्छ भनेर सिफारिस गरेर पठाइसकेका छौँ। यो नेपाल सरकारबाट सबै सातवटै प्रदेशबाट सङ्कलन भएर अब निर्णयको चरणमा छ। निर्णय भएर अहिलेसम्म आइसकेको अवस्था चाहिँ छैन। अब प्रदेश प्रमुखको नियुक्ति भइसकेपछि उहाँ बस्ने कार्यालयको लागि पनि सरकारले सायद छिटै नै अब हामीले सिफारिस गरेर पठाएको भवनहरूमा नै व्यवस्थापन गर्नको लागि अब निर्देशन दिन्छ होला, निर्णय आउँछ होला। अहिलेसम्म आइसकेको अवस्था होइन र सो अनुसार बजेटमा आउँदा हामीले मर्मसम्मारका कामहरू पनि अगाडि बढाउन चाहिँ पाएका छैनौँ। तथापि सुर्खेतमा भएका भवन संरचनाहरू जुन हामीले सिफारिस समितिले सिफारिस गरेर पठाएको छ त्यहाँ अहिलेकै अवस्थामा पनि उहाँहरूलाई बसाउन मिल्ने अवस्थामा रहेका छन्। अहिले पनि क्षेत्रीय प्रमुखहरूले प्रयोग गरिराख्नु भएको अवस्था छ। तिनै भवनहरूमा हामीले मिलाएर लैजानु पर्ने हुन्छ होला। त्यसैको तयारी स्वरूप शहरी विकास तथा भवन निर्माण डिभिजनले यो प्रदेश सभा बसाउनको लागि शैक्षिक तालिम केन्द्रको हल र प्रदेश प्रमुखलाई बसाउनको लागि क्षेत्रीय वन तालिम केन्द्रको भवनलाई पुनः डिटेल इस्टिमेट गरेको छ, के निर्माण गर्नुपर्ने भन्ने कुराहरू भएको छ। अहिले हामी नेपाल सरकारको निर्णय भएर तत्कालै नआउँदासम्म उहाँहरूलाई व्यवस्थापन अस्थायी रूपले कसरी गर्न सकिन्छ भनेर नै लागिराखेका छौँ।
अब प्रदेश सभा सदस्यहरूले पनि प्रमाणपत्र पाउनुभयो, प्रदेश प्रमुखको पनि शपथ गराउनुभयो, अब एक साताभित्र प्रदेश सभा सदस्यहरूले प्रदेश प्रमुखबाट शपथ लिनुपर्ने होला, के हुन्छ त उसो भए? यो
प्रदेश प्रमुखजी नवनीतको प्रदेश प्रमुखजीसँग समेत कुरा भएको थियो। उहाँलाई पनि हामीले अब नेपाल सरकारले फुकाउनु पर्ने गाँठोहरूको सम्बन्धमा जानकारी गराएर पठाएका छौँ र समग्र निर्णय भएर आउला। तथापि उहाँ आइसके पछाडि अब सात दिनभित्र नै उहाँहरूलाई पनि शपथ ग्रहण गराउनु पर्ने कार्यक्रम भएको हुँदा र प्रदेश सभा बस्नको लागि तत्कालमा हामीले सिफारिस गरेको भवनमा बसाउन सकिएन, मर्मतसम्मार गर्न नसकेको कारणले, फर्निचरहरू व्यवस्थापन गर्न नसकेको कारणले सकिएन भने पनि वैकल्पिक रूपमा हामीले तोकेका छौँ। सिफा त्यो शपथ ग्रहणको दिनमा अब 100-150 जना जतिको उपस्थिति हुन सक्छ, 40 जना त हाम्रो सांसदहरू नै हुनुहुन्छ, त्यस पछाडि गएर अब पत्रकारहरू हुनुहुन्छ, अन्य कार्यालय प्रमुखहरू हुनुहुन्छ, उहाँहरूको जमात अलिकति बढी नै हुने भए भएर शपथ ग्रहणको लागि चाहिँ हामी जिल्ला समन्वय समितिको हलमा अथवा डिभिजन सिँचाइको हलमा शपथ ग्रहण कार्यक्रम चाहिँ राख्ने कि भन्ने किसिमको तयारी चाहिँ भएको छ आन्तरिक रूपमा। त्यस पछाडि प्रदेश सभाको बैठकको सम्बन्धमा चाहिँ यदि अब शैक्षिक तालिम केन्द्रमा हामीले तत्कालै मर्मसम्मार गरेर त्यहाँ बैठक बसाउन सकेनौँ भने पनि पहिलो बैठकको हकमा चाहिँ हामी हाम्रो सिफारिस समितिले नै पहिले नै विकल्प पठाइसकेको छ। क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको हलमा त्यहाँ हामी पहिलो बैठक चाहिँ बसाउन वैकल्पिक रूपमा व्यवस्था गरेका छौँ। अब यो चाहिँ नेपाल सरकारलेको निर्णय र तत्काल हामीलाई बजेट कसरी प्राप्त हुन्छ र हामी कसरी काम अगाडि बढाउन सक्छौँ भन्नेमा निर्भर रहन्छ। अन्यथा हामीले वैकल्पिक रूपमा जुन तोकेका छौँ भनेका छौँ तिनीहरूबाट अस्थायी रूपले काम सञ्चालन गर्दै गरेर अगाडि
तपाईँले बजेटको अभाव छ भन्नुभयो, यसबारे केन्द्रमा जानकारी गराउनु भएको छ अथवा केन्द्रबाट बजेट कहिलेसम्म आइपुग्छ भनेर त्यस्तो केही जानकारी आएको छ अहिलेसम्म?
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जुन क्षेत्रीय प्रशासकजीको संयोजकत्वमा एउटा सिफारिस समिति बनाएको थियो, त्यो समिति बनाउँदाखेरि टिओआरमा नै के कति मर्मसम्मारकालाई बजेट आवश्यक हुन्छ भनेर त्यो पनि सिफारिस गर्न भनेको थियो। त्यही अनुसार चाहिँ हामीले 33 करोडको दीर्घकालसम्मै सबै संरचनाहरू पूर्ण बनाउन चाहिने र तत्कालै पनि मर्मत फर्निसिङ गर्दा यो प्रदेश सभाको भवन र प्रदेश प्रमुखको कार्यालय भवनहरू व्यवस्थापन गर्नको लागि 5 करोड 50 लाखसम्म पैसा आवश्यक पर्छ भनेर चाहिँ हामीले पठाएको हो। तथापि अब अहिले निर्णय भएर त्यो अनुसारको बजेट प्राप्त भइ नसकेको अवस्था छ। अब शहरी विकास मन्त्रालयले आफ्नो मार्फतबाट शहरी विकास तथा डिभिजनलाई तयारी अवस्थामा रहन चाहिँ भनिएको छ। अब निर्णय भयो भने केही समयमा आउला।
उसो भए तपाईँहरू बजेट र सरकारको निर्णयको पर्खाइमा हुनुहुन्छ होइन त?
बजेट बजेटको एउटा पर्खाइ रहने नै भयो अब मर्मसम्हार गर्नलाई. अर्को त मुख्य त हामीले सिफारिस गर्न गरेर पठाउन भनिएको हो, त्यो सिफारिसलाई अनुमोदन गरेर त्यही ठाउँमा व्यवस्थापन गर्न नेपाल सरकारको निर्णय आवश्यक पर्ने देखिएछ. किनभने हामीले नयाँ खाली भएका भवन त यहाँ होइन, अहिले कुनै न कुनै कार्यालयका संरचनाहरू बसिरहेकै छन्, जस्तो क्षेत्रीय वन तालिम केन्द्र, क्षेत्रीय वन निर्देशनालयमा अहिलेको संरचनाले काम गरिरहेकै छन्, उहाँहरूलाई अर्को ठाउँमा व्यवस्थापन गर्ने हामीले प्रस्ताव गरेका छौँ. त्यो अनुसारको त्यो अर्को ठाउँका कार्यालयहरू कोही चाहिँ मर्ज हुँदैछन्, कोही चाहिँ स्थानीय तहमा जाँदैछन्, उनीहरू पनि त्यही अनुसारको व्यवस्थापन नभएसम्म एउटाले अर्कोलाई रिप्लेस गर्दै जानुपर्ने अवस्थामा अब त्यहाँ कार्यालयमा भएको जिन्सी सामग्रीको कुराहरू रह्यो, अभिलेखको कुराहरू रह्यो, उहाँहरूसँग अहिले सञ्चालनमा रहेको कार्यक्रमको कुराहरू रह्यो, जनशक्तिको कुराहरू रह्यो, उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अलिकति समस्या हो. अब प्रदेश प्रमुखको लागि हामीले छनौट गरेको कार्यालयबाट त्यहाँ राख्ने हो भने त्यहाँबाट हटाइने वन तालिम केन्द्र र क्षेत्रीय वन निर्देशनालयको कर्मचारीहरूलाई उहाँहरूको सामग्रीहरूलाई अर्को ठाउँमा रिप्लेस पनि गर्नु पर्यो नि त. त्यसको लागि अन्तर मन्त्रालयको कुराहरू भएको हुँदा नेपाल सरकारको क्याबिनेट लेभलकै डिसिजन त आवश्यक पर्छ, त्यो चाहिँ अहिले हुन नसकिरहेको अवस्था त्यो हो.
उहाँ हुनुहुन्थ्यो क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका शाखा अधिकृत. प्रादेशिक संरचनाको तयारी लगायतका विषयमा फेरि खबरसँग कुरा गर्दै धेरै खबरमा छिमेक सेरेफेरो लगायतका खबरहरू बाँकी नै छन्. नारीलाई भने यो विश्राम.
कर्मचारी आवश्यकता.
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 11 औद्योगिक क्षेत्रमा सञ्चालन भएको रारा इन्जिनियरिङ उत्सवका लागि कर्मचारी आवश्यकता परेकाले इच्छुक योग्य व्यक्तिले यही माघ 7 गतेसम्म सम्पर्क राख्न हुन जानकारी गराइन्छ.
पद लेब अपरेटर संख्या 2 जना, वेल्डर संख्या 2 जना, इलेक्ट्रिसियन हाउस वायरिङ संख्या केही र प्लम्बर संख्या केही. योग्यता, दक्षता तथा अनुभवीलाई विशेष प्राथमिकता दिइनेछ.
आपसी समझदारीमा तलब तोकिनेछ. थप जानकारीका लागि सम्पर्क रारा इन्जिनियरिङ वर्कसप औद्योगिक क्षेत्र वीरेन्द्रनगर सुर्खेत. सम्पर्क नम्बर 98583204073, 98484739.
सूचना.
यही माघ 6 गते शनिबारका दिन आस्था पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली पिपिरामा मानसिक रोग अस्पताल लगनखेल पाटनमा लामो समयसम्म कार्यरत भई हाल भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत वरिष्ठ टाउको नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुमन अर्यालद्वारा एक दिने सशुल्क जाँच शिविर हुने जानकारी गराउँदछौ.
उपचार हुने रोगका लक्षणहरू: बेला बेलामा मुटुको गति बढ्ने, डर लाग्ने, झस्किने, तर्सिने, एउटै कुरा मनमा घरिघरि दोहोरिरहने, लामो समयसम्म टाउको दुख्ने, चक्कर आउने, काम्ने, बेला बेलामा बेहोस हुने, बिना कारण रिस उठ्ने, झिझो मान्ने, धेरै पसिना आउने, जिउ दुख्ने, हात खुट्टा काँप्ने, शरीर चिसो भइरहने, निन्द्रा भोक नलाग्ने, कामकाजमा मन नलाग्ने, एउटै काम पटक पटक दोहोर्याइरहने, छारे रोग, मिर्गी, चरिफाई हुने, बच्चा तथा वृद्धहरूले राति ओछ्यानमा पिसाब फेर्ने, धेरै रक्सी वा लागु पदार्थ सेवन गर्ने, साथै यौनिच्छा नहुने तथा शक्तिमा कमी हुने समस्याको उपचार गरिन्छ.
सम्पर्क सनराइज मेडिकल हल पिपिरा चोक सुर्खेत. फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-480-21-303.
सबैको मन सुने
रेडियो भेरी एफएम.
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ. यति बेलासम्म हामीले नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए, प्रदेशका समानुपातिक सदस्यले प्रमाणपत्र पाए लगायतका खबर प्रस्तुत गर्यौं. अब लागौं बाँकी खबरतिर. सरकारले तोकेको अस्थायी मुकामलाई लिएर ठाउँ ठाउँमा आन्दोलन भएपछि जनजीवन प्रभावित भएको छ. यसै विषयलाई लिएर निर्वाचन आयोगले समेत चिन्ता र चासो व्यक्त गरेको छ. आयोगले एक विज्ञप्ति जारी गर्दै दाङ र डोटीमा भएको आन्दोलनप्रति चासो व्यक्त गरेको हो। आयोगले विज्ञप्ति जारी गरी राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रमलाई अगाडि बढाउन यसले असर पर्न सक्ने भन्दै सबैको ध्यान आकर्षण गराएको छ। यही 24 गतेका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि आउँदो 10 गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। उच्च अदालत रहेका दाङ र डोटीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय तोकिएकाले आन्दोलन नरोकी उम्मेदवारी दर्ता प्रभावित हुने आयोगले बताएको छ। आयोगले निर्वाचनका लागि अनुकूल वातावरण बनाइदिन सरकार, राजनैतिक दल, प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सांसद लगायत सबैलाई आग्रह गरेको छ। निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि दर्ता भएका 21 वटा राजनीतिक दललाई हिजो चुनाव चिन्ह समेत दिइसकेको छ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोकेसँगै विभिन्न ठाउँमा आन्दोलन जारी रहेका छन्। 5 नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै 3 दिनदेखि जारी अनिश्चितकालीन आम हडतालका कारण जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ। आम हडतालका कारण यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था, कल कारखाना सञ्चालन हुन सकेका छैनन्। दाङ प्रादेशिक राजधानी सरकार समितिबाट चल्दै आएको आन्दोलनमा राजनीतिक दलहरूले समेत साथ दिएका छन्। केन्द्रका नेताहरूले पहल कदमी लिन नसकेको भन्दै जिल्लाका राजनीतिक दलहरू एकजुट भएर आन्दोलनमा होमिएका हुन्। सरकारले प्रदेश नम्बर 7 को अस्थायी मुकाम धनगढीलाई तोकेको भन्दै डोटीमा पनि आन्दोलन चर्किएको छ। यसै गरी वीरगंज र धनकुटामा पनि आन्दोलन जारी रहेको छ।
प्रदेश नम्बर 5 को राजधानी बाँकेमा हुनुपर्ने माग गर्दै नेपालगञ्जमा पनि प्रदर्शन गरिएको छ। पेसागत सञ्जाल पापडको आयोजनामा भएको र्यालीमा राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, कानुन व्यवसाय र पेसाकर्मीहरूको समेत सहभागिता रहेको छ। बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा सबै एकमत भएकाले आन्दोलनको घोषणा गरिएको। पापडको नेतृत्व गरिरहेको नेपाल बार नेपालगञ्जका अध्यक्ष बलबहादुर चन्दले बताउनुभयो। उहाँले आन्दोलन शान्तिपूर्ण रूपमा जारी राखिने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सरकारले प्रदेश नम्बर 5 को अस्थायी मुकामका रूपमा रूपन्देहीलाई घोषणा गरेपछि दाङ, कपिलवस्तु लगायतका ठाउँमा पनि आन्दोलन चर्किएको छ।
डोटीको सदरमुकाम सिलगढीमा प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा 10 जनाभन्दा बढी र आन्दोलनकारी र 5 जना प्रहरी घाइते भएका छन्। झडपमा एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्ल, दिपायल सिलगढी नगरपालिकाका मेयर मन्जु मलासी, सायल गाउँपालिकाका उपाध्यक्ष बिष्णा सिंह, माओवादी केन्द्रका केन्द्रीय सदस्य जनार्दन जोशी, आन्दोलनकारी सुशील घरती, शेरबहादुर मल्ल, मेरिना श्रेष्ठ, विजयराज ओझा लगायत घाइते भएका हुन्। यस्तै प्रहरी निरीक्षक भीमदत्त जोशी सहित 5 जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख मधुसूदन लुइटेलले जानकारी दिनुभयो। घाइते मध्ये 2 जना प्रहरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा सुरक्षामा रहेका प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन 3 दर्जनभन्दा बढी अश्रु ग्यास प्रहार गरेको हो। प्रदर्शनकारीले डोटीमा रहेका सम्पूर्ण सरकारी कार्यालयमा कालो झण्डा समेत गाडेका छन्। जिल्ला वन, जिल्ला पशु कार्यालय, निर्वाचन कार्यालय, जिल्ला नापीको नवनिर्मित भवनमा समेत प्रदर्शनकारीले तोडफोड तथा आगजनी गरेका हुन्।
अतरिया मोहना 6 लेन सडक विस्तार रोकिएको विरोधमा हिजो धनगढी बन्द हुँदा जनजीवन प्रभावित बनेको छ। बन्दमा सहभागी भएको भन्दै प्रहरीले उपमहानगरपालिका 3 का वडाध्यक्ष बलबहादुर एयरसहित करिब 15 जनालाई नियन्त्रणमा लिएर साँझपख छाडिएको जनाएको छ। विकासको काम रोकिन नहुने भन्दै धनगढी युवा दबाव समूहको अगुवाईमा बन्द आह्वान गरिएको हो। धनगढी युवा दबाव समूहको नाममा बन्द आह्वान गरिए पनि यसमा सबै राजनैतिक दल र सङ्गठनहरूले समर्थन जनाएका छन्। अतरिया मोहना 6 लेन सडक विस्तारको विरोधमा 13 जना घरधनीले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि हाल सडक विस्तारको काम रोकिएको छ।
सरकारले प्रदेश नम्बर 7 को अस्थायी मुकाम धनगढी तोकेसँगै कार्यालयहरूका लागि संरचनाको खोजी तीव्र पारिएको छ। प्रदेश प्रमुखको कार्यालय र आवासका लागि तयारी सुरु गरेको भन्दै क्षेत्रीय प्रशासक लक्ष्मीराज पौडेलले 1-2 दिनभित्रै प्रदेशको प्रमुखको कार्यालय र आवासको टुङ्गो लाग्ने बताउनुभयो। क्षेत्रीय प्रशासक पौडेल नेतृत्वको टोलीले धनगढीमा रहेका सरकारी संरचनाहरूको अवलोकन गरिरहेको छ। यसअघि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सम्भाव्यता अध्ययन गरी पठाएका सरकारी कार्यालय को टोलीले फेरि निरीक्षण गरेको हो। क्षेत्रीय प्रशासक पौडेलले धनगढीमा रहेका क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र, क्षेत्रीय वन निर्देशनालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला समन्वय समिति, सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिँचाई निर्देशनालय लगायतका कार्यालयहरूसँग संरचना निरीक्षण गरिएको बताउनुभयो। पत्रकारसँग कुरा गर्दै उहाँले प्रदेश र प्रमुखको सचिवालयका लागि एलएन चोक रहेको क्षेत्रीय वन निर्देशनालयको आवास गृह र क्षेत्रीय सिँचाई निर्देशनालयको कार्यालय तथा अतिथिघर उपयुक्त रहेको बताउनुभयो। सुदूरपश्चिमाञ्चल क्षेत्रीय सिँचाई निर्देशनालय रहेको क्षेत्र सुरक्षाको दृष्टिकोणले पनि उपयुक्त हुन सक्ने प्रशासक पौडेल सहितको टोलीको निष्कर्ष रहेको छ। जिल्ला समन्वय समिति को बैठक हललाई प्रदेशसभा भवन र अन्य संरचनालाई प्रदेश सचिवालयको रूपमा प्रयोग गर्न सकिने पनि टोलीले जनाएको छ।
भेरी खबरमा खेल खबर लगायतका खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
सपना थरी थरी छन्, लक्ष्य पनि छ थरी थरी, भोलिलाई सुखद देख्ने आशाहरू छन् मनभरि, त्यही आशालाई भेटाउने कोसिस दिन रात, हामी जनता अनि हामीलाई जनता बैंकको साथ, हामी जनता हाम्रो बैंक, जनता जनता हाम्रो बैंक, हामी जनता हाम्रो बैंक, जनता जनता हाम्रो बैंक,
नेपाली जनताको बैंक जनता बैंक,
जनता बैंक।
ग्रान्डी इन्टरनेशनल हस्पिटल धापासी काठमाडौँमा कार्यरत प्रोफेसर डाक्टर जावेद अहमद खान अब अमान मेडिकल हल नेपालगञ्जमा।
हजुर, यही माघ 13 गते दोस्रो शनिबारको दिन बाथरोग, युरिक एसिड, जोर्नी खिएको, जोर्नी दुख्ने तथा सुनिने, पुरानो समस्या भएर जोर्नी नचल्ने भएको, नसा च्यापिएको, झमझम गर्ने, नसा च्यापिएर प्यारालाइसिस भएको, मेरुदण्ड सम्बन्धी समस्त समस्या भएका बिरामीले सम्पर्क गर्नुहोला।
याद राखौ, डाक्टर आउने मिति यही माघ 13 गते शनिबार, स्थान अमान मेडिकल हल, सुर्खेत रोड औद्योगिक क्षेत्रको अगाडिपट्टि, नेपालगञ्ज।
फोन 081-525-994 र मोबाइल 98-585-25988।
नेपाल सरकारबाट मान्यता प्राप्त 6 मिटरको लगतकट्टा गरिएको सडकको प्लटिङका घडेरीहरू चाहिएमा हामीलाई सम्झिनुहोस्।
घडेरी भएका स्थानहरू सुर्खेत उपत्यका भरि।
सम्पर्क व्यक्ति भूपेन्द्र देव गिरी बौद्धल, मोबाइल नम्बर 98-585-52251। साथै हामीसँग 5, 6 र 10 मिटरको कित्ताकाड भएका घडेरी सुर्खेत उपत्यका भरि उपलब्ध रहेको जानकारी गराउँदछौ।
जस्मिन र भिटामिन ई को साथमा नुहाउने साबुन एलजी 100% भेजिटेबल ओइल, उत्पादक ओम सोप इन्डस्ट्रिज रूपन्देही, स्वदेशी उत्पादन प्रयोग गरौँ र नेपाली हुनुमा गर्व गरौँ।
यी पुराना कपडाले पनि घरै भरियो, अब राखौँ भने पनि ठाउँ छैन, अब फालौँ भने पनि कहाँ पो लगेर फाल्नु।
नाइ किन फाल्ने हो र पुराना कपडा, खुरुक्कै हाम्रो वीरेन्द्रनगर जुम्ला रोडमा रहेको सुर्खेत कपास उद्योगमा जाऊ न, त्यहाँ त पुराना कपडाबाट नयाँ कपास उत्पादन गरिन्छ नि, तिमीलाई थाहा छैन?
हजुर, हामी कहाँ घरमा प्रयोग भइसकेको पुरानो कपडाहरूबाट कपास उत्पादन गरी नयाँ सिरक, डस्ना, सिरानी 2 घन्टा भित्रमा तयार गरिन्छ। साथै पुरानो कपडा दिएर केही पैसा थपेर नयाँ सिरक डस्ना तुरन्त साटेर लिन पनि सकिन्छ। सम्पर्क सुर्खेत कपास उद्योग, जुम्ला रोड सृजना टोल सुर्खेत, गोकुल कटेज नजिकै। सम्पर्क नम्बर 98-013-76-415, 98-194-75-183।
रेडियो
भेरी एफएम।
तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। हामीले तीन जेलसम्म प्रदेशको राजधानी माकर्दे, दाङ, डोटी लगायतका जिल्लामा आन्दोलन चर्कियो नेपालगञ्जमा पनि आन्दोलन सुरु। नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए। प्रदेश सभाका समानुपातिक सदस्यले पनि प्रमाणपत्र पाए लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुर्खेतको वीरनगरमा यही माघ 26 गतेदेखि फागुन 8 गतेसम्म नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर 6 को आयोजनामा प्रादेशिक महोत्सव हुने भएको छ। महासंघको प्रदेश नम्बर 6 ले हिजो वीरनगरमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो। महासंघका प्रदेश नम्बर 6 का अध्यक्ष पदमबहादुर साईले यस प्रदेशको बलियो आधारका रूपमा रहेको जलस्रोत, उच्च मूल्यको कृषि पर्यटन, खाने खनिज तथा जडीबुटी र स्थानीय कला संस्कृति र रहनसहन अनि स्थानीय उत्पादन व्यापार व्यवसाय प्रबन्धनका लागि प्रादेशिक स्तरीय महोत्सव आयोजना गर्न लागि बताउनुभयो। सिङ्गो कर्णालीको प्राकृतिक सौन्दर्य तथा सम्पदाको प्रचार प्रसार र प्रबन्धनमा पनि यसबाट सहयोग पुग्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। प्रदेश नम्बर 6 का 10 जिल्लाका उद्योग वाणिज्य सङ्घहरू पनि आयोजक भएकाले यसपटकको प्रदेश स्तरीय महोत्सव प्रदेश नम्बर 6 को महोत्सव हुने अध्यक्ष साईको दावी छ। विगतका महोत्सवभन्दा यसपटकको प्रदेश स्तरीय महोत्सवको प्रकृति र स्वरूप नै भिन्न भएको दावी पनि उहाँले व्यक्त गर्नुभएको छ। मुख्य आयोजक महासङ्घ प्रदेश नम्बर 6 रहेको छ भने सह आयोजकका रूपमा जिल्ला समन्वय समिति सुर्खेत र वीरनगर नगरपालिका रहेका छन्। 12 दिने महोत्सवलाई प्रभावकारी बनाउन विभिन्न समिति र उपसमितिहरू पनि गठन गरिएको साहीले बताउनु भएको छ।
मौसमी रुगाखोकीका कारण एक हप्तामा कालीकोटको एकै टोलका 3 जना बालबालिकाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका वडा नम्बर 4 ताडीको एउटै टोलका 3 जना बालबालिकाले मौसमी रुगाखोकीका कारण मृत्यु भएको हो। मौसमी रुगाखोकीले कडाखालको निमोनिया भाइरल ज्वरोका कारणले 3 जना बालबालिकाको ज्यान गएको हो। कडाखालको निमोनिया भाइरल ज्वरो र रुगाखोकीका कारण खाँडाचक्र नगरपालिका वडा नम्बर 4 ताडीका 8 महिने बालक लक्ष्मण विक, 16 दिनका गोबी विक र 4 महिनाका रश्मि विकको मृत्यु भएको स्थानीय बाल विश्वकर्माले बताउनुभयो। गाउँमा प्राय घरमा बिरामी रहेका समयमै स्वास्थ्य उपचार पाउन नसकेको खण्डमा झन विकराल रूप लिने देखिएको वडा अध्यक्ष धनसिंह विकले बताउनुभयो।
सल्यानको कपुरकोट गाउँपालिकाको खेतबारीको माटो परीक्षण गर्दा माटोमा अधिक मात्रामा अम्लीयपना पाइएको छ। गाउँपालिकाको सहयोगमा उन्नत कृषि केन्द्र कपुरकोटले आयोजना गरेको माटो परीक्षण शिविरमा यस्तो पाइएको हो। क्षेत्रीय माटो परीक्षण प्रयोगशाला बाँकेका वरिष्ठ माटो विज्ञ टङ्क बहादुर कार्कीले भिरालो जमिनमा खेती गर्नु र रासायनिक मलको बढी प्रयोग र असन्तुलित मात्रामा मलको प्रयोग गर्दा माटोमा अम्लीयपना बढी देखिएको बताउनुभयो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। दुई अध्यक्षबीच ओली निवास बालकोटमा 3 घण्टा एक्लै एक्लै भेटवार्ता भएको हो। भेटमा ओली र दाहालबीच राष्ट्रिय सभाको गठन, प्रदेश सरकार र पार्टी एकताबारे छलफल भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो। दुई दलका दोस्रो तहका नेता सम्मिलित कार्यदलले राष्ट्रिय सभा चुनावका लागि तयार पारेको प्रतिवेदनमाथि छलफल भएको छ। सुभाष नेमङ नेतृत्वको कार्यदलले राष्ट्रिय सभामा वाम गठबन्धनले 56 मध्ये 43 पदका लागि उम्मेद्वारी दिने निर्णय गरेको थियो। निर्णयमा एमाले 29 र माओवादीले 14 पद दिने सहमति भएपछि त्यसलाई सामान्य हेरफेर गर्न सकिने निचोडमा ओली र दाहाल पुग्नु भएको छ। यस्तै दुई अध्यक्षबीच पार्टी एकताका विषयमा पनि छलफल भएको छ।
नेपाली काङ्ग्रेसले राष्ट्रिय सभा निर्वाचनपछि मात्र आम चुनावको समीक्षा गर्ने बताएको छ। हिजो सकिएको केन्द्रीय कार्य समितिको बैठकले आगामी बैठक मा चुनावको समीक्षा गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभा निर्वाचन यही माघ 24 गते भएकाले राष्ट्रिय सभा निर्वाचनका लागि केन्द्रित हुने निर्णय पनि बैठकले गरेको नेताहरूले बताएका छन्। निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्नका लागि पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्य समितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित र प्रदेश सभा र प्रतिनिधि सभाका प्रत्यक्षतर्फका पार्टी उम्मेद्वारले 1 महिनाभित्र लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिइएको छ। केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्त्वपूर्ण योगदान दिएकाहरूलाई राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वार बनाउने निर्णय पनि बैठकले गरेको काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो।
फेरी खबरमा अब खेल खबर। बाँकेको कोहलपुरमा यही माघ 8 गतेबाट सञ्चालन हुने बुम रेमिट जिल्लाव्यापी विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ। रनिङ सिल प्रतियोगिताको रूपमा गत वर्षदेखि प्रारम्भ भएको प्रतियोगिताको दोस्रो संस्करणका रूपमा प्रतियोगिता सञ्चालन गर्न लागि मध्यपश्चिम क्रिकेट क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिनुभयो। बुम रेमिट प्रणालीको मुख्य प्रायोजनमा सञ्चालन गर्ने प्रतियोगिता क्रिएटिभ ह्यान्ड संस्थाले समेत सहकार्य गरिरहेको क्लबका उपाध्यक्ष सङ्गीन शर्माले जानकारी दिनुभयो। विद्यालय स्तरबाटै उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको हो। प्रतियोगितामा जिल्लाका 16 विद्यालय सहभागी हुने आयोजकले जनाएको छ।
सुनसरीको इटहरीमा आजदेखि हुने इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। प्रतियोगिताको उद्घाटन एक समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ। भारत र भुटानका एक एक सहित 8 टिम सहभागी भएको प्रतियोगिताको विजेताले 12 लाख रुपियाँ र उपविजेताले 5 लाख रुपियाँ हात पार्ने आयोजकले जनाएका छन्। आजको उद्घाटन खेलमा 3 स्टार क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब भिड्ने बताइएको छ। खेल खबरसँगै रेलाई बिहानको भेरी खबर सकियो। बिदाउन गेलसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए। प्रदेशका समानुपातिक सदस्यले प्रमाणपत्र पाए।
सरकारको निर्णय र बजेट नआउँदा सुर्खेतमा प्रादेशिक संरचना निर्माणको काम प्रभावित। शपथ र पहिलो बैठकका लागि वैकल्पिक व्यवस्था गरिएको क्षेत्रीय प्रशासन कार्यालयको भनाई।
प्रदेशको राजधानी माग गर्दै दाङ डोटी लगायतका जिल्लामा आन्दोलन जारी। नेपालगञ्जमा पनि आन्दोलन सुरु।
र बाँकेमा हुने विद्यालय स्तरीय क्रिकेटको तयारी अन्तिम चरणमा। 16 विद्यालय सहभागी हुने। हवस् तारीलाई बिहानको भेरी खबर सकियो। अहिले 8 बजेको भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै सविता जीसी र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।